جس میں سے ہم نے دیکھا تھا کہ ایک حدیث ہے جس کو ہم معلق کہتے ہیں، دوسری مرسل، پھر معضل، منقطع، مدلس یا جس کو معنعن یا مؤنن بھی کہتے ہیں خاص طور سے اگر وہ مدلس کی طرف سے ہو، اور اسی طرح سے آخری جو روایت ہم نے دیکھی تھی یا قسم دیکھی تھی وہ ہے معلل، یا جس کو ہم دوسرے الفاظ میں کیا کہتے ہیں، معلول. معلول اور معلل ایک ہی ہوتا ہے. معلل روایت وہ ہے جس میں سند کے تمام راوی بظاہر معتبر ہوں بلکہ واقعتاً معتبر ہوں، اور سند میں کوئی خرابی دکھائی نہ دیتی ہو لیکن اس میں کوئی ایسا خفیہ عیب ہو سند میں یا کبھی متن میں جو عام طور سے پہچانا نہ جاتا ہو، بلکہ ماہر محدث ہی، ناقد محدث اس کو پکڑ سکتا ہو، بتا سکتا ہو، جان سکتا ہو، تو ایسی روایت کو معلل کہتے ہیں. مثال اس کی ہے کہ جیسے کسی موقوف روایت کو ایک راوی غلطی سے مرفوعاً بیان کر دے. اب یہ الفاظ ہم کو یاد ہو جانے چاہیے کیونکہ پھر موقوف اور مرفوع کو سمجھانا مناسب نہیں ہوگا. یا جیسے کوئی ایسی روایت ہو کہ ایک راوی نے اختلاط کے بعد اس کو بیان کیا ہو، اگرچہ وہ راوی کیا ہو، معتبر. جیسے مثال کے طور پر امام عبد الرزاق ہیں جو بڑے محدثین میں گزرے ہیں، لیکن آخری عمر میں ان کو اختلاط ہو گیا تھا، یادداشت خراب ہو گئی تھی. اب کوئی آدمی ان سے، راوی ان سے روایت لیتا ہے، آپ نے دیکھا کہ عبد الرزاق اتنے بڑے محدث ہیں، لیکن اگر اس کو معلوم نہ ہو کہ کس دور میں کون سی روایت سنی ہے، بہت ممکن ہے وہ ان کی روایت کو ان کے نام کی وجہ سے، ان کے معتبر ہونے کی وجہ سے معتبر مان لے، لیکن وہ روایت یادداشت کی خرابی کے بعد کی ہے. ایسی کئی باتیں ہو سکتی ہیں جو معلل کسی روایت کو بناتی ہوں، پھر جب وہ معلل اس کی وجہ معلوم ہو جاتی ہے تو اس کو کسی نہ کسی کیٹیگری میں رکھا جا سکتا ہے. اس کو منقطع کہا جائے گا، اس کو مرسل کہا جائے گا، اس کو کچھ اور کہا جائے گا، جو بھی قسم میں وہ آتا ہے. تو ایسی روایت جو بظاہر معتبر ہو لیکن اصلاً اس میں کوئی کمی ہو، عیب ہو، اس کو کیا کہتے ہیں، معلل. اب ہم آگے آتے ہیں. دوسری وجہ کسی حدیث کے ضعیف ہونے کی یہ ہے کہ اس کا راوی جھوٹ میں پکڑا گیا، یا تو اس نے اقرار کیا ہو یا پھر کسی نے اس پر تہمت لگائی ہو جھوٹ کی. جھوٹ دو طرح کا ہو سکتا ہے، ایک جھوٹ دنیوی کلام میں آپس کی بات چیت میں، اور ایک جھوٹ اللہ کے نبی صلی اللہ علیہ وسلم کی حدیث میں ہے. اگر کسی راوی کا جھوٹا ہونا حدیث میں معلوم ہو جائے کہ اس نے اللہ کے رسول صلی اللہ علیہ وسلم کی حدیث میں جھوٹ بولا ہے، تو اس کی حدیث پر کیا حکم لگے گا. اور اگر اس نے دنیا کے معاملات میں جھوٹ بولا ہے یا بولتا تھا، تو ایسا راوی کہا جاتا ہے کہ اس پر جھوٹ کی تہمت ہے، یا یہ اس نے جھوٹ بولتا تھا، تو ایسے راوی کی حدیث کو کیا کہیں گے. اگر دنیوی معاملات میں کسی راوی سے جھوٹ بولنا ثابت ہو، تو ایسے راوی کی روایت کو متروک کہا جاتا ہے، بلکہ ایسے راوی کو بھی کیا کہتے ہیں، متروک. متروک کا لفظ کیا ہے؟ مظلوم کس کو کہتے ہیں؟ جس پر ظلم ہوا. اور متروک کا لفظ کس پر سے آئے گا؟ ترک، یعنی اس کو ترک کر دینا. ترک کرنا یعنی چھوڑ دینا، چھوڑ دینا یعنی جاؤ آپ، گرین سگنل تم کو ملا، ایسا ہے، چھوڑ دینا یعنی اس کو. اس سے ہم حدیث نہیں لیتے ہیں. تو ایسا راوی متروک کہلاتا ہے جو یعنی کردار کے اعتبار سے برا ہو، جھوٹ بولتا ہو، گناہوں میں ملوث رہتا ہو، یا اسی طرح سے ایسے راوی کو بھی متروک کہتے ہیں جو بہت سخت غلطیاں کرتا ہے, بہت ہی سیریس مسٹیکس جو راوی کرتا ہے ایسے راوی کو بھی کیا کہتے ہیں؟ متروک. مثال کے طور پر عبد الرحمن ابن اسحاق, جو ناف کے نیچے ہاتھ باندھنے والی روایت ہے اس کا جو راوی ہے ابو شیبہ عبد الرحمن ابن اسحاق الکوفی, یہ جو راوی ہے اس کو امام البیہقی نے کیا کہا ہے سنن البیہقی میں؟ وہ متروک ہے, متروک ہے, یعنی اتنی غلطیاں کرتا ہے کہ وہ ترک کر دیا گیا ہے. تو ایسے راوی کو متروک کہا جاتا ہے. اور متروک کا لفظ حدیث کے لیے زیادہ استعمال نہیں ہوتا ہے, اگرچہ کہا گیا ہے لیکن عام طور سے حدیث کو متروک بہت کم کہا جاتا ہے, نہیں کہا جاتا ہے. ایسے راوی کی حدیث جو متروک ہو یا بہت سخت ضعیف ہو, ایسی حدیث کو عام طور سے علماء ضعیف جدن, جدن بہت, ویری جس کو انگلش میں کہتے ہیں, بہت ضعیف, بہت ضعیف, تو ضعیف جدن اس طرح سے کہا جاتا ہے, یعنی بہت ضعیف روایت ہو. تو ایسا راوی جس پر جھوٹ کی تہمت ہو عام طور سے ایسی روایت کو کیا کہا جاتا ہے؟ اس کی روایت کو ضعیف جدن, اور اس کو متروک بھی کہا جاتا ہے, لیکن متروک کا لفظ استعمال میں کم ہے, متروک کا لفظ استعمال میں کم ہے. تو اگر راوی پر جھوٹ کی تہمت لگی ہو دنیاوی معاملات میں تو ایسے راوی کی حدیث کو یا تو آپ ضعیف جدن کہیں گے, بہت ضعیف, یہ فرق بتانے کے لیے کہ ہلکا ضعف نہیں ہے بلکہ کیا ہے؟ بہت زیادہ سخت ضعف ہے, کمزوری بہت بڑی ہے, یا اس کے لیے لفظ کیا آتا ہے؟ متروک. اور خود اس راوی کو بھی کیا کہتے ہیں؟ متروک کہتے ہیں, ترک کیا جا چکا راوی. ایک اس میں نقطہ یاد رکھیے کہ بعض اوقات لوگوں کو کچھ محدثین کی اصطلاحات سے غلط فہمی ہو جاتی ہے, کیونکہ ہر محدث کا کسی راوی پر کلام کرنے کا ایک طریقہ ہوتا ہے. کلام آپ کو سمجھ میں آیا, اس کی ایک خاص معنی ہوتا ہے کلام کا, کسی راوی کے بارے میں اوپینین دینا یہ معتبر ہے نہیں ہے. اور عام طور سے اس پر کلام ہے کا مطلب اچھا کلام ہوتا ہے یا برا؟ کلام کا مطلب کیا ہے؟ سلام, کلام کا مطلب کیا ہے؟ اردو میں کلام یا عربی میں کلام کس کو کہتے ہیں؟ بات کرنا ہے, کلام بات کو بولتے ہیں. لیکن حدیث کے بارے میں جب کہا جائے اس حدیث پر کلام ہے, اس راوی پر کلام ہے, تو انہوں نے کہا دیکھو اتنی اہم حدیث ہے اس پر کلام ہوتا ہے, مطلب یہ بہت بڑی حدیث ہے. کیا مطلب ہوگا اس کا؟ اس پہ کلام ہوتا ہے, یعنی اس پہ بہت بات چیت ہو سکتی ہے اس حدیث کے اوپر. کیا یہ مطلب ہے؟ نہیں. جب اس طرح سے حدیث کے بارے میں کہا جاتا ہے یا راوی کے بارے میں کہ اس راوی پر یا اس حدیث پر کلام کیا ہے, کس نے؟ محدثین نے, تو اس کا مطلب کیا ہوتا ہے؟ اس کے کمزور ہونے کی طرف اشارہ کیا گیا ہے. اس کے ضروری نہیں کہ وہ کلام ایکسیپٹیبل ہو. کسی ایک محدث نے کسی راوی کو کہا معتبر نہیں ہے, کیا ایسا ہو سکتا ہے کہ معتبر ہو؟ ہو سکتا ہے کہ نہیں ہو سکتا ہے؟ ہو سکتا ہے, ہو سکتا ہے کہ اس محدث کی وہ رائے قابل قبول نہیں ہو. اس کی وجوہات ہم آگے آئیں گے اس کے اوپر. تو صرف کلام کر دینے سے کوئی راوی غیر معتبر نہیں ہوتا ہے. ہاں اس کے کچھ اصول ہیں, جرح مفسر ہے نہیں ہے, توفیق اور اس کے اوپر جو کلام ہے, تعدیل اور جرح الگ الگ ہے کیا؟ کچھ علماء نے معتبر کہا کچھ نے غیر معتبر کہا, اب کیا کریں گے؟ اس کے کوئی کئی مسائل ہیں, آگے ہم لوگ جب تھوڑا ایڈوانسڈ اس میں ہم دیکھیں گے آگے تو انشاءاللہ وہ بھی چیزیں ہم یعنی اس پر بھی غور کریں گے. تو کلام جب کہا جاتا ہے کہ اس حدیث پر کلام ہے کا مطلب یہ ہے کہ اس حدیث کو ضعیف کہا گیا ہے یا اس راوی کو ضعیف کہا گیا ہے, یہ اشارہ ہوتا ہے. یہ ایک دم مائلڈ طریقے سے, ہلکے طریقے سے کہا جاتا ہے, عام طور سے اس سلسلے میں جہاں پر کچھ نے ایسا کہا ہو کچھ نے ایسا کہا تو کہا جاتا ہے اس پہ کلام ہے, مطلب اس پہ تھوڑا سا دیکھنا پڑے گا اس کو. بعض محدثین کے اپنے الفاظ ہوتے ہیں جو کسی راوی کو معتبر اور غیر معتبر بتانے کے ہوتے ہیں, جیسے مثال کے طور پر, اور اس سے لوگ غلط فہمی میں آ جاتے ہیں, جیسے مثال کے طور پر امام البخاری کے بارے میں کہا جاتا ہے سکت عنہ. سکت کا مطلب کیا ہوتا ہے؟ سکوت کرنا. سکوت کا مطلب چپ رہنا. سکت عنہ اس کے بارے میں چپ ہو گئے. تو کسی راوی کے بارے میں اگر یوں کہا جائے امام بخاری اس کے بارے میں چپ ہو گئے کا مطلب, اب جو آدمی صرف عربی میں پی ایچ ڈی کیا ہوا ہے لیکن اس کو حدیث کی اصطلاحات معلوم نہیں ہے. دیکھیے, اس لیے اصطلاح جو میں نے اتنا آپ کو سردرد دیا, اصطلاح کس کو کہتے ہیں, اصطلاح کس کو کہتے ہیں, یہ یاد رکھنا ضروری کہ عربی میں ایک مطلب ہوتا ہے اور اس کا اصطلاح میں ایک مطلب ہوتا ہے. امام البخاری اگر کسی کے بارے میں ان کے بارے میں کہا جائے کہ سکت عنہ البخاری یا سکت عنہ, محدثین اس سے چپ ہو گئے, پلورل ہے سکتو, تو چپ ہو گئے تو کوئی آدمی لگا دیکھو اتنا بڑا راوی ہے یہ کہ اس کے بارے میں کسی نے کچھ بولا ہی نہیں اب تک, کیا یہ مطلب ہے؟ نہیں. سکت عنہ جب امام البخاری کہتے ہیں تدریب الراوی یا دوسری آپ مصطلح کی کتابیں دیکھیں گے, امام بخاری کا ایک انداز ہے, جب امام بخاری کے بارے میں کہا جائے امام بخاری سے چپ ہو گئے کا مطلب اس کو اتنا لائق بھی نہیں سمجھا کہ اس کے بارے میں کچھ بولے. ایسا جب کرتا ہے آدمی کو بولتا ہی نہیں اس کے بارے میں, اس کا نام بھی مت لو جب آدمی بولتا ہے, تو کیا ہوتا ہے وہ معتبر ہوتا ہے؟ نہیں. اس لائق ہی نہیں ہے یہ کہ اس کے بارے میں بولا جائے, اپنی زبان اس کا نام لے کے کیوں خراب کریں جیسے آدمی بولتا ہے نا. تو سکت عنہ یا سکت عنہ کا مطلب ہوتا ہے اس سے چپ ہو گئے, یعنی اس کے بارے میں بولنا بھی پسند نہیں کیا, اتنا ضعیف راوی ہے, اتنا ضعیف راوی ہے. یا جیسے کسی راوی کے بارے میں امام البخاری کہیں فیہ نظر, اب اردو میں ترجمہ کوئی کرے اس کا, اس میں نظر ہے. نظر وہ نہیں جو لڑکا ہوا تو لڑکی ہوئی تو یا فلاں چیز ہوئی تو جان بچی تو بیمار اچھا, وہ نظر نہیں, وہ نظر ایسا ہے نظر. نور نگاہ کو کہتے ہیں, لیکن یہاں خاص طور سے فیہ نور کا مطلب یہ ہے کہ اس میں تھوڑا سا پرابلم ہے, اور وہ تھوڑا نہیں ہے, کیسا ہے؟ بڑا ہے. اس لیے امام البخاری کسی راوی کے بارے میں کہیں فیہ نور تو وہ ان کے نزدیک بہت سخت ضعیف راوی ہوتا ہے, جس کے اسی لیے بعض روات کے بارے میں غالباً جہاں تک کہ مجھ کو یاد ہے عبد الرحمن ابن اسحاق کے بارے میں امام البخاری نے یہی بات کہی جہاں تک مجھ کو یاد ہے. تو فیہ نور جب امام البخاری کہیں کسی راوی کے بارے میں تو کیا ہو جاتا ہے؟ بہت سخت ضعیف ہوتا ہے. اب دیکھیے, یہ آدمی صرف عربی جان کر سمجھ سکتا ہے؟ نہیں. اس لیے اس کو کیا سیکھنا پڑے گا؟ حدیث کی اصطلاحات کہ فلاں محدث کے نزدیک کیا مطلب ہوتا ہے, فلاں محدث کے نزدیک اس کا کیا مطلب ہوتا ہے. تو ہر محدث کا ایک انداز ہوتا ہے فلاں کے بارے میں بولنے کا. تو بہرحال ہم وہ یہ ایک آگے کی چیز ہے کہ مختلف محدثین کی جب ہم ٹرمینالوجی ان کی اصطلاحات ہم پڑھیں گے تو تب جا کے یہ بات سامنے آئے گی. تو ٹھیک ہے, یہ سمجھ میں آئے. تو اگر کوئی راوی جھوٹ بولتا تھا تو ایسے راوی کی حدیث کو کیا کہیں گے؟ متروک یا ضعیف جدا. اگر وہ راوی دنیوی معاملات میں نہیں بلکہ حدیث میں جھوٹ بولنے میں پکڑا گیا ہو تو ایسے راوی کا اعتبار ہمیشہ کے لیے ختم ہو جاتا ہے, اور ایسے راوی کی حدیث اس کو کیا کہتے ہیں؟ موضوع. موضوع اردو میں اس کا کیا مطلب ہوتا ہے؟ ٹاپک, عنوان. لیکن عربی میں اس کا مطلب کیا ہوتا ہے؟ وضع سے گھڑنا, بنانا, رکھنا. وضع یده الیمنى علی یده الیسرى علی صدره, تو وضع رکھنے کے معنی میں بھی آتا ہے, اور گھڑنا اس معنی میں بھی آتا ہے. تو وضع سے ہے موضوع بنائی ہوئی، یا ایسی روایت کو مصنوع بھی کہتے ہیں، یا ایسی روایت کو مختلق بھی کہتے ہیں. مصنوع صنع سے ہے، صنع صنع کا مطلب ہوتا ہے بنانا، مصنوعات ہم جیسے کہتے ہیں پروڈکشن، بنائی ہوئی چیزیں، تو مصنوع بھی اس کو کہتے ہیں. اسی طرح سے ایسی روایت کو مختلق بھی کہتے ہیں، وہ خلق سے اختلق سے مختلق بنا ہوا ہے، تو بنا لینا اس معنی میں آتا ہے. تو مختلف جیسے الالی المصنوع، اس طرح سے مختلف کتابیں علماء نے لکھی ہیں جس میں مصنوع اس کو کہا ہے موضوع کو، تو نام الگ ہو سکتا ہے، مصنوع ہو، موضوع ہو یا مختلق ہو. تو ایسی روایتوں کو جس میں ایسا راوی ہو جو حدیث گھڑنے کے لیے معروف ہو، اس کی تمام روایات غیر معتبر ہو جاتی ہیں، اس کی کوئی روایت لی جائے گی نہیں. تو کسی روایت کی سند میں ایسا آدمی کہے گا کہ معلوم کیسے پڑھا ہے، جھوٹی ہے. اب دیکھیے ایک راوی نے ایک حدیث بیان کی، وہ کیسا راوی ہے؟ حدیث گھڑنے والا. اب ایک آدمی بول سکتا ہے، ہو سکتا ہے وہ صحیح ہو، تو اگر وہ بات واقعی صحیح ہے، یہی جھوٹا بیان کرے گا اس کو؟ یعنی پورے اللہ کے نبی صلی اللہ علیہ وسلم سے صرف یہی ایک بیان کر رہا جو خود جھوٹا ہے، حدیث گھڑنے والا ہے، تو آپ کیا پاسبلٹی لو گے اس میں؟ یہ کہ ہو سکتا ہے یہ صحیح ہے یا ہو سکتا ہے یہ گھڑی ہوئی ہے، کیونکہ یہ آدمی گھڑنے والا ہے اور یہ حدیث کوئی اور بیان نہیں کرتا ایسا ویسا، اور یہ اکیلا یہی بیان کر رہا جو گھڑ رہا ہے، تو آپ اس کو سچ مانیں گے یا جھوٹ مانیں گے؟ آپ غالب کہاں جائے گا دل آپ کا؟ جھوٹ کی طرف. اگر وہی بات کوئی معتبر ذریعے سے ملتی ہے تو اب کیا اس کی ضرورت باقی رہی؟ نہیں. اور اگر یہ اکیلا بیان کرتا ہے تو لیں گے اس کو؟ نہیں لیں گے اس کو. سمجھ میں آ رہا ہے؟ بات سمجھ میں آ رہی ہے؟ اگر ایسا ہو کہ ایک سند ایسی ہے جس میں حدیث گھڑنے والا راوی ہے، اور دوسری سند ایسی ہے جس میں ایک ایسا راوی ہے جو حدیث نہیں گھڑتا تھا لیکن لوگوں کے بارے میں جھوٹ بولتا تھا، تو اس کی وجہ سے اس کی بات سچی ہوگی کہ نہیں ہوگی؟ تو ایسی روایت کی اس کو سپورٹ نہیں ملتا ہے، ایسی روایت کو سپورٹ بھی نہیں ملتا ہے. اس لیے کہ سپورٹ ایک دوسرے سے ملنے کی صورت کیا ہے؟ راوی کیا ہو؟ سچے ہوں، لیکن کہاں غلطی ہو؟ یادداشت میں. لیکن جھوٹ اگر بولتا ہے تو یادداشت کی غلطی ہے؟ وہ تو یادداشت اور پکی ہونی چاہیے اس کی، یہ کیریکٹر کی غلطی ہے، کیریکٹر کی خرابی ہے. تو متروک اور موضوع ہم نے دیکھا، تو یہ ایسی روایتیں جن میں ایسا راوی موجود ہو جو حدیث گھڑنے والا ہو، ایسی روایت کیا ہوتی ہے؟ غیر معتبر. مثال کے طور پر اللہ کے نبی صلی اللہ علیہ وسلم سے حدیث جو ایک نقل کی جاتی ہے، آدم علیہ السلام نے عرش پر کلمہ لکھا ہوا دیکھا تھا، ہم یہ میں اشارے دے رہا ہوں، اس کے بعد مستقل ہمارا جو اگلا درس ہوگا انشاءاللہ رمضان بعد، میں سمجھتا ہوں یہ آخری درس ہمارا ہوگا کیونکہ یہ ختم ہو جائے گا آج انشاءاللہ. تو اس میں ہم کیا کریں گے، جتنا ہم نے دیکھا ہے یہ راوی فلاں چیز، اس کی مثالیں ہم دیکھیں گے تاکہ پکا ہم کو سمجھ میں آئے کہ کون سی حدیث کس وجہ سے ضعیف ہوئی ہے، اور ہم ایسی مثالیں لیں گے جو انشاءاللہ ایسی مثالیں لیں گے کہ جو ہمارے یہاں معروف ہیں، جو چلتی ہیں، چاہے وہ پھر اس کی یہ روایت ہو 12 ربیع الاول کی کسی نے گھڑی ہو، یا پھر مثال کے طور پر 15 شعبان کی ہو، یا اس طرح سے جو بھی روایتیں ہیں جو ضعیف روایتیں ہیں، اس کی کوئی نہ کوئی وجہ ظاہر بات ہے اس کے باہر نہیں جائے گا وہ جو ہم پڑھ رہے ہیں ابھی. تو ایسی روایتیں ہم دیکھیں گے تاکہ بات واضح ہو، کوئی کون سی روایت کیوں ضعیف ہوئی، کون سا راوی کیسا ہے. تو میں سمجھتا ہوں یہ رمضان بعد ہی ہو سکتا ہے. ٹھیک ہے، آئیے آگے بڑھتے ہیں. ثقات کی مخالفت کی وجہ سے کسی حدیث کا ضعیف ہو جانا، ہم نے دیکھا کہ صحیح حدیث کی اقسام या उसकी तारीफ में क्या क्या चीजें हैं। अगर कोई आपसे पूछे सही हदीस किसको कहते हैं तो आप क्या कहेंगे, कौन बताएगा? सही हदीस आप बार बार कहते हो कि हम सही हदीस को मानते हैं ज़ईफ को नहीं, तो आप ये तो बताओ कि सही हदीस किसको कहते हैं, पूरी बात होना चाहिए। हाँ, यानी ये इज्तिमाई अमल नहीं, एक आदमी पूरा बोलेगा। आप थोड़ी ऐसा जाएंगे चार पांच लोग, मैं एक बात बताता हूं, मैं एक बात बताता हूं, ऐसा नहीं। कबर में तीनों जवाब देने हमको या रिश्तेदारों को लेके जाएंगे सब, तू एक जवाब दे, मर रबुक मा दीनुक मन नबियुक, पूरा आपने को मालूम होना चाहिए। हाँ, सनद मुत्तसिल, नंबर एक सनद मुत्तसिल हो, रावी पर जरा ना हो, दो ही हो गए। बिल्कुल सही, ऐसा एकदम एक सांस में होना चाहिए। सामने वाला भी थोड़ा सोचता भाई गलत नंबर लग गया आपने, आगे और पूछेंगे तो ये पूछना चालू करेगा। पहले दो चार जवाब एकदम पावरफुल दे दिए, आगे आदमी ठंडा हो जाता है। पहले में अटक गए तो वो भी सोचता चलो लाओ मेरा कोट, अब मैं शुरू होता हूं। सही हदीस उसको कहते हैं कि जिसकी सनद मुत्तसिल हो, रावी हर रावी अदल और दब्त के एतबार से ताम दब्त हो और फिका हो यानी अदल हो, और इसी तरह से वो रिवायत शाज ना हो, मुअल्लल ना हो। अब शाज क्या है ये अब हम आ रहे हैं, समझ में आए? शाज मुखालिफत उत्तिकाद की वजह से शाज करार पाती है। शाज शज्जा से है, शज्जा उसी पर से लफ्ज बना है, शुदूद शुदूद। शज्जा का मतलब होता है कट के अलग हो जाना, जैसे कई बकरियां चर रही हैं, अब ये बकरी अलग हो गई, वहां जाके अलग चर रही है, तो ये क्या हो गई, सबसे कट के अलग ही हो गई एकदम। या सब मिलके यहां बैठे हैं, एक आदमी कोने में जाके बैठा, उधर सोच रहा है या रो रहा है या जो भी कर रहा है, तो ये क्या हो गया, उस मजमे से वो क्या हो गया, कट के अलग हो गया, तो इसको कहते हैं शद। या इसी तरह से उर्दू में कहते हैं शाद होना, फिर ऐसा होता है शाद वहां इस्तेमाल होता है, यानी बहुत कम, आमतौर से नहीं, अकेला कुछ वाकई ऐसा हो जाता है तो शाद उसको कहते हैं। रावी या तो मोतबर होता है या तो गैर मोतबर होता है। अब अगर एक रावी मोतबर रावियों के से हटकर रिवायत बयान करे जो उनसे टकराती हो, एक रावी मोतबर रावियों से हट के बाद बयान कर रहा, वो कुछ बोल रहे हैं कुछ बोल रहा है, तो ऐसी सूरत में दो हालतें होंगी कि वो अलग हट के बात कर रहा है, मोतबर हट के बात कर रहा है, गैर मोतबर रावी हट के बात कर रहा है। जैसे पूरे मजमे में रावियों ने बात सुनी, अब तकरीबन 10-15 रावी बोल रहे हैं कि ऐसा कहा गया, और एक रावी अकेला कह रहा है ऐसा कहा गया, जो उनसे हट के एक बात बयान कर रहा है, जिस रिवायत में दूसरे उसके साथ शरीक थे उनसे हट के ही वो बात बयान कर रहा है, बाकी सब एक तरफ एक तरफ। तो ऐसे रावी, अगर ऐसा रावी मोतबर है, अब याद रखिए, अगर ऐसा रावी मोतबर है और अपने से ज्यादा मोतबर रावी से हट के बात बयान कर रहा है, तो ऐसे रावी की रिवायत को शाद कहते हैं। एक मोतबर रावी अपने से मोतबर रावी से टकराने वाली रिवायत पेश करे तो ऐसे रावी की रिवायत को शाज कहते हैं। दोनों मोतबर हैं या नहीं? दोनों मोतबर हैं, लेकिन मोतबर होने के क्या होते हैं, लेवल होते हैं। जैसे एक रावी फिका 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 ऐसा उसके बारे में उलमा दो बार कहा जाए तो और मोतबर होता है। अब वो हम आगे आएंगे कि एक रावी के बारे में मोतबर बोलने के तरीके कितने हैं। मुहद्दिसीन का एक उनकी लैंग्वेज होती है, वो कहते हैं फिका फिका ऐसा दो बार बोलते हैं, या कहते हैं کہ الامام یا کہتے ہیں حافظ حافظ, ان کی ٹرمینالوجی ہے. آپ اگر تقریب التہذیب ابن حجر کی دیکھیں گے تو اس میں آپ کو اکثر ایسا ملے گا, کیونکہ ایک دم شارٹ میں وہ کسی راوی پر حکم لگاتے ہیں. صدوق سیء الحفظ, صدوق یہم, صدوق کثیر الوہم, صدوق تغیر بأخرة, ایسے الفاظ ہوتے ہیں. یہ ایک دم یعنی ٹرمینالوجی ہے, ٹیکنالوجی بول رہا ہوں میں, وہ ٹیکنالوجی سے آگے کی چیز ہے, سمجھ لیجیے. محدثین کا ایک طریقہ ہے یہ بولنے کا. تو اس کی بنیاد پر اس راوی کا مرتبہ لیول طے ہوتا ہے. اب اگر کوئی راوی ایسا ہے صدوق یہم, سچا ہے کبھی وہم کرتا ہے, ایسے راوی کی حدیث کیا ہوتی ہے؟ حسن درجے کی ہوتی ہے. وہم کون نہیں کرتا ہے, لیکن وہ کیسا ہے راوی, اس کی زیادہ سے زیادہ تعریف کی جائے گی تو کیا ہو گیا, یہ سچا ہے. تو ایک دم کوئی اسپیشلٹی اس میں ہے نہیں, سچا ہے کبھی وہم کرتا ہے. تو اس کی یعنی اس کا لیول کیا ہو گیا, حسن حدیث کا لیول اس کا ہو گیا. ایسے راوی کی حدیث کیا ہوتی ہے؟ حسن لذاتی ہی ہوتی ہے. لیکن اگر ایسا ہے فقہ امام یا فقہ حافظ, ابھی کیا ہو گیا, ایک دم معتبر ہے یہ اور حافظ ہے یہ, تو اب کیا ہوگی اس کی حدیث ایک دم اوپر چلی گئی, صحیح, ایک دم صحیح لذاتی ہی اس کی حدیث ہوگی. اب اگر ایک صدوق یہم, سمجھ میں آ رہا ہے, سچا ہے وہم کرتا ہے, ایسی بات بیان کر رہا ہے جو ہٹ کے ہو یا ٹکراتی ہو, فقہ جبل الحفظ, حفظ کا پہاڑ ہے, امام بخاری کے بارے میں ایسا کہا جاتا ہے. اور ایک ہے صدوق ہے سچا ہے, لیکن ایک دم فقہ امام حافظ اس طرح کا کوئی راوی ہے, اس سے ٹکرانے والی یا اس سے ہٹ کے روایت بیان کر رہا ہے, تو ایسے راوی کی روایت اس کی لیں گے یا اس کی لیں گے؟ سوال آپ کے لیے مسئلہ پیدا ہو گیا. اب اس کی لینا کہ اس کی لینا, آپ کیا لیں گے؟ لیکن اس کی تھوڑی ہمدردی ہونا چاہیے, بیچارہ سا دکھ تھا یہ, اس کا کون ساتھ دے گا؟ کر سکتے ہیں آپ؟ نہیں کر سکتے. آپ کے دو بچے ہیں, ایک بہت انٹیلیجنٹ ہے, سچ بولتا ہے اور بہت یادداشت پکی ہے اس کی, سوچ سمجھ کے بات کرتا ہے, ایک بھولا بھالا روئی کا گولا ایسا بچہ ہے آپ کا, پیارا پیارا بھولا ہے, یادداشت اتنی پکی نہیں ہے اس کی. تو اب آ کے آپ کو بہت محبت اس سے, اس لیے پیارا بچہ میرا ہے, گرتا پڑتا رہتا ہے, آپ کس کی بات مانیں گے؟ ہمدردی یہاں چلے گی؟ ہمدردی نہیں, ہمدردی گھر پہ, لیکن جہاں انفارمیشن کا معاملہ آئے گا وہاں جذبات نہیں, وہاں معلومات. آپ دیکھیں کہ کون ہے جو پکی بات بولتا ہے, اس کی بات آپ لیں گے. اب دونوں کی بات ٹکرا رہی تو آپ کیا کریں گے؟ آپ کو دونوں میں سے ایک کو چننا پڑے گا, یا آپ ایوریج نکالو گے دونوں کا؟ ایوریج نکال سکتے ہیں, آپ کو دونوں میں سے پریفرنس دینا پڑے گا, یہی طبعی فطری طریقہ ہے. تو آپ دو میں سے ایک کو چنو گے تو آپ کے پاس واقعی چننے کا بہتر معیار کیا ہے؟ جس کی یادداشت زیادہ پکی, آپ اس کی بات کو لو گے. سمجھ میں آ رہا ہے؟ تو اب وہ جو بچ گیا اس کو آپ کیا کہو گے, اس کی روایت کو کیا کہا جاتا ہے, جس کو چھوڑ دیا گیا اس کو کیا کہتے ہیں؟ شاذ. یہ ہٹ گیا, الگ ہو گیا, یہ ٹریک چھوڑ دیا اس نے, مسٹیک کر دیا اس نے, تو اس کی روایت کو کیا کہیں گے؟ شاذ. اور جو ایکسپٹ کیا آپ نے اس کی روایت کو, آپ کیا کہیں گے؟ صحیح. لیکن اس کے لیے محدث ایک نام دیتے ہیں, اس کو کیا کہتے ہیں؟ محفوظ. اس کو کیا کہتے ہیں؟ محفوظ. یہ محفوظ رہا, اس کی بات کیا ہے؟ سیف ہے, لیکن یہ کیا ہو گئی؟ ٹریک چھوڑ دیا اس نے. آپ کہہ سکتے ہیں ہو سکتا ہے ایسا الٹا ہوا ہو کہ جو انٹیلیجنٹ ہے وہ غلطی کیا ہو, اور جو بھولا بھالا ہے تھوڑی بہت غلطی کرتا ہے اس نے صحیح پہنچایا, ہو سکتا ہے کہ نہیں ہو سکتا ہے, ہو سکتا ہے, لیکن ہوا اس کی دلیل ہے آپ کے پاس؟ تو اب آپ کو ہوا کی دلیل نہیں ہے اور نہیں ہوا کی بھی دلیل نہیں ہے, تو اب آپ کیا کریں گے؟ آپ کو ترجیح دینا پڑے گی. سمجھ میں آیا؟ دو چیزیں ہوتی ہیں, ایک ہوتا ہے یقین کامل اور ایک ہوتا ہے ظن غالب, یعنی گمان غالب ہے کہ یہاں زیادہ وزن ہے, آپ قسم کھا کے نہیں بول سکتے اس نے غلطی نہیں کیا یا اس نے غلطی کیا, بول سکتے آپ؟ نہیں بول سکتے, لیکن زیادہ امکان کدھر ہے؟ آپ دیکھیں مثال کے طور پر آپ کو یاد نہیں آ رہا آپ نے کتنی رکعتیں نماز پڑھی, تو آپ کیا کریں گے؟ پکا بول سکتے آپ؟ تو آپ کو کیا کرنا پڑے گا؟ گمان غالب پر عمل کرنا پڑے گا. شریعت نے جہاں پر انسان یقینی علم اس کے پاس نہ ہو, مثال کے طور پر آپ گئے سفر میں اور اندھیرا ہے, بدلی چھائی ہوئی ہے, اب آپ کو نماز پڑھنا ہے, آپ کو قبلہ نہیں مل رہا ہے, تو آپ کیا کریں؟ کہاں نماز پڑھیں گے؟ آپ قسم کھا کے بول سکتے ہیں اگر یہ قبلہ نہیں رہا تو میری بیوی کو طلاق, بول سکتے ہیں آپ؟ آپ ڈریں گے, ہو سکتا نہیں بھی ہو, لیکن پڑھنا ہے کہ نہیں آپ کو نماز, تو اب آپ کیا کرو گے؟ اب آپ یہاں سوچ, آپ کو لگ رہا ہے یہاں ہے, اب آپ یہ سوچ سکتے ہو سکتا ہے یہاں نہیں ہو تو ارے پھر یہاں نہیں پڑھنے کا, پھر کیا یہاں پڑھنے کا, ہو سکتا ہے یہاں نہیں ہو تو آپ کی نماز ہوگی صبح تک آپ ایسے ہی رہیں گے, پھر آپ کو کہیں نہ پڑھنا ہے کہ نہیں پڑھنا ہے؟ پڑھنا ہے, اور آپ کو کیا کرنا ہے؟ چننا ہے. تو ایسی صورت میں جہاں آپ کا ظن غالب ہو, غالب گمان جہاں پر ہے, آپ کو لگ رہا ہے یہاں ہے, تو آپ کو کیا کرنا پڑے گا؟ اس کو چننا پڑے گا. کبھی ایسا حواس کی بنیاد پر ہوتا ہے اور کبھی ایسا اجتہاد کی تحقیق کی بنیاد پر ہوتا ہے. جیسے کبھی آپ ڈائریکشن میں, آپ کو تو آنکھوں سے سوچنا پڑے گا نا, آنکھ دیکھ کے کہاں دکھ رہا ہے, تھوڑا سا وہ زیادہ دکھ رہا ہے, یہ دکھ رہا ہے یہاں پہ, ایسا یہ چاند یہاں سے نکلا, تو ایسا ہو سکتا ہے. تو آپ کو اجتہاد اس طرح سے کرنا پڑے گا جس کا تعلق کیا ہے؟ آپ کے سینسز سے. جیسے سایہ, آپ دھوپ کا وقت ہے, آپ کو نہیں معلوم کدھر ہے, آپ کیا کرو گے؟ سایہ کی بنیاد پر آپ فیصلہ کرو گے کہ دیکھو ایسا گیا سورج تو یہ مغرب ہے یا ایسا ہے, آپ اس طرح سے کرو گے. لیکن جہاں خبر کا معاملہ ہے وہاں راوی کے حالات آپ دیکھ رہے ہو, یہ بہت معتبر ہے اور یہ کچا پکا ہے, تو آپ کو کس کو ترجیح دینی پڑے گی؟ کس کا حق زیادہ ہوا آپ ماننے کا؟ اب یہاں کوئی آدمی کہے کہ ہو سکتا ہے اس سے غلطی ہوئی ہو, تو سیم کوشچن اس کی چننے پہ آئے گا کہ نہیں آئے گا؟ ٹھیک ہے, آپ نے بولا اچھا ہاں ہو سکتا ہے معتبر راوی سے بھی غلطی ہو سکتی ہے, چلو اس کی نہیں لیں گے جو زیادہ معتبر ہے, اس کی لیں گے, تو کیا اس سے نہیں ہو سکتی ہے؟ تو اب غلطی ہونے کے امکان میں دونوں کیا ہو گیا؟ ابھی ایکول. اب بچا پریفرنس کون سا؟ اب یہ یادداشت کا پھنس گیا. پاسبلٹی تو دیکھیے, ترجیح کوئی آدمی کہہ سکتا آپ اس کو کیوں چنے, آپ کا رشتے دار ہے کیا, ہو اس پہ کیوں ظلم کیا آپ نے, اس کی نہیں اس کو کیوں نہیں لی, اس سے بھی تو غلطی ہو سکتی ہے. اور بالکل ہم مانتے اس بات کو کہ فقہ راوی بھی غلطی کر سکتا ہے, اور بہت سارے لوگ حدیث اللہ رحم کرے نہیں ماننے کی وجہ اور سرے سے حدیثوں کے انکار کی وجہ اسی کو بناتے ہیں. بولتے بھائی قرآن تو اللہ کا کلام ہے, ورڈ بائی ورڈ اللہ کی طرف سے آیا ہے, لیکن حدیثیں کیا ہوئی ہیں, ایک راوی سے دوسرا, دوسرے سے تیسرا, تو انسان ہے بھائی, غلطی ہوتی کہ نہیں ہوتی انسان سے؟ بہت سارے لوگ کیا بولتے ہیں, غلطی کا پتلا ہے. اب معلوم نہیں کہاں سے آیا یہ غلطی کا پتلا ہے, ہم نہیں بولتے انسان غلطی کا پتلا ہے, غلطی کرتا ہے انسان, پتلا نہیں ہو اس کا. انسان کو اللہ تعالیٰ نے فطرت پر پیدا کیا جو اچھی ہوتی ہے, غلطی پر, یہ کرسچینٹی کا عقیدہ ہے. یہ پال نے کہا ہے کہ تجھ کو تیری ماں نے گناہ میں جنم دیا ہے, اور حدیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم کیا فرما رہے ہیں, انسان فطرت پر پیدا ہوتا ہے. ہاں غلطی کرتا ہے, کرتا ہے, تو کون غلطی, انسان تو غلطی کرتا ہی ہے, اس کو اللہ نے بنایا ایسا ہے کہ دو میں سے ایک چننا پڑے گا اور آزاد ہے وہ. جو آزاد ہے وہ اپنے علم کی بنیاد پر اور شہوت کی بنیاد پر کیا کر سکتا ہے؟ غلطی دو وجہ سے ہو سکتی ہے, کیا وجہ سے بتائیے؟ جان بوجھ کے اور غلطی سے غلطی, غلطی سے غلطی ہو گئی, میرے سے خواہش کی بنیاد پر, اور دوسرا بھول کی بنیاد پر. صحیح ہے بالکل, کہ ایک جہالت کی بنیاد پر غلطی ہو سکتی ہے, معلومات نہیں, ادھر جانے کا ادھر گیا, بعد میں معلوم پڑا رہے وہ بورڈ پھر گیا تھا, تو غلطی ہو گئی اس سے. اور کبھی کیا ہوتا ہے کہ جانا تو یاد چاہیے لیکن یہاں گارڈن دکھائی دے رہا ہے, तो सिराते मुस्तकीम छोड़ के सिराते गार्डन ले लिया, तो आदमी उधर चला गया। तो शहवत की बुनियाद पर या जहालत की बुनियाद पर इंसान से गलती होती है। क्यों होती है? क्योंकि इंसान को अल्लाह ताला ने रोबोट की तरह बनाया और यहां जाना चाह रहा लेकिन फिर भी इधर ही जा रहा है, ऐसा है नहीं, प्रोग्राम नहीं उसके अंदर। अल्लाह ने उसको आजाद छोड़ा है, ये यहां जाना यहां जा, यहां जाना यहां जा, और पैदाइश ही एकदम उसको उसकी कोई कंप्यूटराइज्ड है, पूरा सब मालूम है, पैदा होते ही बागरा किधर जाने का उसको नहीं, उसको नहीं मालूम है, कुछ जानता नहीं इंसान कि सही क्या है गलत क्या है, उसको इल्म हासिल करना पड़ता है, इस वजह से गलती होती है। तो अब रावी जितने होते हैं उनसे गलती हो सकती है कि नहीं हो सकती है? तो दोनों से गलती हो सकती है। तो अब गलती होने में जब दोनों बराबर हुए तो सलाहियत के एतबार से ही हमको उनमें क्या देनी पड़ेगी? तरजीह देनी पड़ेगी। कभी ऐसा होता है, इसको समझिए अच्छे से, कभी ऐसा होता है कि एक मोतबर रावी है, ज़ईफ नहीं है वो रावी, उससे मोतबर रावी से उसकी बात टकरा रही, इसलिए तरजीह किसको देंगे? ज्यादा मोतबर को। इससे बेहतर कोई और तरीका है या क्या करेंगे आप? कुरा डालेंगे? इंफॉर्मेशन में ऐसा कर सकते हैं, जहाज से कूदें या ना कूदें, चलो कुरा डालो, आया तो कूदो, तो ऐसे कर सकते हैं? नहीं कर सकते हैं। तो सही और गलत के मामलात में कुरा नहीं चलता है, जहां सब सही है और कोई नाराज ना हो वहां कुरा कर सकते हैं। अब यहां पर कभी ऐसा भी हो सकता है कि एक मोतबर रावी है एकदम, लेकिन उसके मुकाबले में कई और रावी हैं लेकिन ज्यादा लोग हैं और वो भी मोतबर हैं, और कभी ऐसा हो सकता है ये ज्यादा पावरफुल है, तो ऐसी सूरत में क्या करेंगे? आम कायदा यही है कि ज्यादा अगर रावी हैं और वो सब मोतबर हैं तो उनकी बात को क्या किया जाता है? तरजीह दी जाती है, अगरचा ये भी खुद क्या है? मोतबर है। उससे क्या वो रावी सही हो जाता है? नहीं। कभी किसी मामले में रावी से भी, मोतबर रावी से भी क्या हो सकती है? भूल या सहो। सहो किसको कहते हैं? बहुत सारे उसको सहू बोलते हैं, जैसे बहू बोलते हैं वैसे, तो ये क्या है? सहू नहीं है, ये क्या है? सहवन, सह। तो हा के ऊपर क्या है? जज्म है, सह बोलना है, उसके बाद वो बोलना है, सहू। घर पे जाके क्यूरियोसिटी इंसान देखेंगे मेरे को आता कि नहीं आता है आप लोगों को। बहरहाल इसमें कोई आयन गैम तौप नहीं है इसमें, इसलिए टेंशन नहीं इतना ज्यादा। तो सहु कहते, आप देखिए इसकी मिसाल सहु ही के सिलसिले में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने एक मर्तबा नमाज पढ़ाई और नमाज से सलाम फेर के आप एक मस्जिद के अंदर खूंटा था जाके खड़े हो गए और उसके ऊपर उंगलियों में उंगलियां इस तरह से डाल के आप एकदम फिक्रमंद खड़े हुए हैं, नाराज गुस्से में या फिक्रमंद आप थे। साहबा सब परेशान, क्यों? दो रकत पे सलाम फेर दिए, जोहर या असर थी, एक रिवायत में जोहर एक में असर है, इसलिए मैं जोहर या असर कहा। तो अब अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम रसूल हैं और शरीयत में अहकाम क़िबला बदलता है, रकात भी बदल सकती हैं। अब सब सोच रहे हैं कि क्या, और आपकी हालत देख के बोलने की हिम्मत किसी की हो रही नहीं। अब वक्त सिद्दीक हैं, उमर है, बड़े बड़े साहब हैं, सब चुप, कुछ तो हुआ है। अब देखा एक साहबी थे जिनका नाम ज़ुल्यदैन, जिनको कहा करते थे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, दो हाथों वाला। तो बाकी लोगों के कितने हाथ होते हैं? दो ही होते हैं, लेकिन उनके हाथ थोड़े लंबे थे इसलिए उनको क्या कहते थे? ज़ुल्यदैन। एक साहबी दूसरे थे उनको ज़ुनैन कहते थे, अल्लाह के बड़े कान थे इसलिए दो कान वाला। तो मैं प्यार से बोलते थे अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम। तो ज़ुल्यदैन उनका नाम था, नाम नहीं था उनकी, उनका लकब था। तो वो खड़े हुए और कहा, अल्लाह के रसूल नमाज कम हो गई या आप भूल गए? कितना अदब से पूछा, देखिए यानी पॉसिबिलिटी, इतने समझदार थे। या तो यानी आप भूल गए डायरेक्ट कहा, अल्लाह आप भूल गए नमाज, दो रकत पढ़ाए आपने, ऐसा नहीं कहा। بلکہ علمی اعتبار سے بھی علم اور ادب دونوں کو انہوں نے اس سوال میں جمع کیا ہے. علم اس اعتبار سے کہ ہو سکتا ہے پچھلا حکم کیا ہوا ہو, منسوخ ہوا ہو, نیا حکم آ گیا, اب چار کی دو ہو گئی. یا ادب اس اعتبار سے کہ ڈائریکٹ بولنا آپ بھول گئے, تھوڑا برا لگتا ہے, تو انہوں نے کیا کیا, یہ بھی ہو سکتا ہے کہ منسوخ ہو گیا ہو پچھلا حکم, تو یا تو آپ بھول گئے ہیں یا نماز قصر ہو گئی, قصر یعنی کم ہو گئی. آپ نے کہا نہ میں بھولا ہوں نہ نماز کم ہوئی ہے, آپ نے کہا بھولا بھی نہیں میں, نماز بھی کم نہیں ہوئی. پھر آپ کو احساس ہوا شاید ایسا ہوا ہوگا, آپ نے باقی صحابہ جو دوسرے تھے, اب ایک فقہ راوی دوسرا فقہ, دونوں میں زیادہ فقہ کون ہے, سوال ہے یہ کوئی, اللہ کے رسول صلی اللہ علیہ وسلم. لیکن اب آپ کیا ہوا, آپ کہہ رہے ہیں نہ میں بھولا ہوں اور نہ میں نہ نماز کم گئی, لیکن جماعت میں لوگ بیٹھے ہوئے اتنے سارے صحابہ آپ کے پیچھے اور سب کے سب کیا ہیں, ایک دم ٹاپ لیول کے لوگ ہیں, امت کے بڑے راوی ہیں, ایک دم فقہات ہیں, ایک دم, اور آپ ان سب سے زیادہ فقہ ہیں. لیکن آپ نے صحابہ سے پوچھا کیا عبدالعدین صحیح کہتا ہے, صحابہ بولے ہاں آپ نے دو ہی پڑھائے ہیں. جب آپ نے دیکھا یہ سارے معتبر راوی ہیں, سب کے سب فقات ہیں اور سچے بھی ہیں, اور ایک واقعے میں سب کے سب کیا ہیں, شریک ہیں, اور آپ کو ایسا لگ رہا ہے, تو آپ نے کیا کیا, اپنی بات چھوڑ دی اور سب کی بات تسلیم کر لی اور بچے ہوئی دو رکعتیں پڑھا کے سجدہ سہو کر دیا. تب معلوم پڑا ہم کو کہ ایسا اگر ہو تو کیا کرنا چاہیے. تو کبھی ایسا, اسے ابن حجر نے اس کی طرف اشارہ کیا ہے کہ کبھی ایسا ہوتا ہے کہ ایک معتبر راوی ہوتا ہے, دیکھیں کہاں سے آ رہے اصول آپ کو سمجھ میں آ رہا ہے, کہ اب ایک معتبر راوی ہوتا ہے لیکن اس کے بالمقابل کئی فقات ہوتے ہیں, وہ بھی ایک دم پختہ ہوتا ہے, ٹاپ لیول کا ہوتا ہے, لیکن کبھی اس کی بات اس سے بھی ساہو ہو سکتا ہے کہ نہیں ہو سکتا ہے. جب اللہ کے نبی صلی اللہ علیہ وسلم بھول سکتے ہیں تو بعد والے بھول سکتے ہیں کہ نہیں بھول سکتے, بھول سکتے ہیں. تو انسان کو اللہ نے بنایا ایسا ہے کہ کبھی کبھی وہ بھول جاتا ہے, تبھی سے اس, وہ کون سی نماز ہے, اس کو کیا کہتے ہیں, سجدوں کو, سجدہ سہو. تو آپ نے سجدہ سہو کیا, اس سے بات ثابت ہوئی کہ آپ کیا ہو گئے تھے, بھول گئے تھے, آپ بھول گئے تھے, تبھی تو آپ نے سجدہ سہو کیا, ورنہ نہیں کرتے آپ. تو آپ نے دو رکعتیں بھی پڑھی جو بچی ہوئی تھی آپ کی, تو آپ نے اپنی خبر چھوڑ کر, اپنی بات چھوڑ کر کس کی بات تسلیم کی, جو سارے صحابہ وہاں موجود تھے آپ نے ان کی بات کو تسلیم کر لیا. تو یہی اصول ہے اس میں کہ ایسا اگر ہو جائے تو ثقات اگر بالمقابل ہوں ایک فقہ راوی کے, اگرچہ وہ اونچے اس کا ہو, مرتبے کا ہو, تو ان کی روایت کو ترجیح دی جاتی ہے. لیکن کبھی ایسا ہوتا ہے کہ راوی خود ہی ضعیف ہوتا ہے اور وہ اپنے سے معتبر راوی کے بالمقابل روایت بیان کرے, تو ایسی روایت کو کیا کہتے ہیں, ابھی ہم وہاں سے آئے, وہ روم میں سے نکلے, ابھی دوسرا روم ہے. معتبر اپنے سے معتبر کے بالمقابل روایت پیش کرے تو کم معتبر کی روایت کیا ہو جاتی ہے, شاذ, اور غیر معتبر ضعیف راوی اپنے سے زیادہ معتبر ہے, تھوڑا بھولتا ہے ایسا ہو یا معتبر راوی ہے, اس کے بالمقابل پیش کرے تو اس کی روایت کو کیا کہیں گے, منکر, منکر, منکر. یہ منکر نہیں ہے, بہت سارے لوگ کہتے ہیں امام بخاری نے اس راوی کو منکر الحدیث کہا ہے, یہ غلط ہے. منکر الحدیث, منکر الحدیث ایک جیسے دکھتے نا دونوں. اب اگر ایسا ہے تو دونوں ایک ہیں الگ ہیں, ایک ہی ہیں, کانٹیکسٹ اس کا طے کرے گا. جو لوگ اپنے آپ کو اہل قرآن کہتے ہیں وہ کیا ہیں, اور پناہ راوی کیا ہے, रावी और मुनकिरुल हदीस हो सकता? आप सोचिए, मुनकिरुल हदीस का मतलब क्या है? मुनकिर अनकारा से है, इनकार करना। तो मुनकिरुल हदीस क्या हो जाएगा? हदीस का इनकार करने वाला। तो चकड़ालवी और ये औल फौल जो लोग हैं, ये कौन लोग हैं? परवेज, इनसे परहेज करना चाहिए। ये मुनकिरुल हदीस हैं, हदीसों का सिरे से इनकार करते हैं कि हम हदीस नहीं मानते, हम सिर्फ कुरान मानते हैं। वाकईतन ये लोग कुरान भी नहीं मानते, क्योंकि कुरान में हदीस मानने का, नबी की मानने का हुक्म है, तो कुरान कैसा मान रहे लोग? तो कुरान के भी मानने वाले नहीं है। दूसरे मुनकरुल हदीस। मुनकिर और मुनकर में क्या फर्क है? मुनकर उसको कहते हैं जो, जिसको पहचाना ना जाए, समझ में आया? मुनकर, मुनकर ऐसी चीज को कहते हैं जिसको पहचाना न जाए। मारूफ किसको कहते हैं? मारूफ शख्सियत है, यानी कोई पहचानता नहीं इसको, सही है? फेमस। मारूफ आराफा से है, जिसको पहचाना जाए, और उसके उल्टा क्या है? मुनकर। तअमुरून बिल मारूफ व तनहौन अनिल, अरे ये कहां से आ गया, कभी ध्यान नहीं दिया इसके ऊपर हमने। मुनकर यानी शरीफ इसको पहचानती नहीं है, यानी इसको एक्सेप्टेबल नहीं है ये, तो उसको क्या कहते हैं? मुनकर, मुनकर कहते हैं। तो मुनकरुल हदीस ऐसे रावी को कहते हैं कि जो बहुत गलतियां करता है और मोतबर रावियों से हट के रिवायत बयान करता है, तो ऐसे रावी को क्या कहेंगे? मुनकरुल हदीस। तो रिवायत मुनकर कब होगी? जब उसकी सनद में ऐसा रावी हो जो सिकात से हट के रिवायत बयान करता, या फी नफसी ही वो रिवायत ऐसी हो जो किसी मोतबर रिवायत से टकराती हो, उसको क्या कहेंगे? बशर्ते कि उसमें रावी का ऐसा कैसा हो, ज़ईफ हो। अगर रावी सारे मोतबर हैं तो वो मुनकर होगी या क्या होगी? शाज होगी। शाज और मुनकर का फर्क कौन समझाएगा? ऐसा लग रहा है आप बोल रहे समझा समझा, आप आगे चलो। तो क्या ये शुरू हुआ, मतलब अब जवाब शुरू हुआ है, एकदम ऐसा फर्क जो वादे कर दे कि क्या होता है, ये बिल्कुल सही बात है। यानी हर रिवायत जिसमें रावी मोतबर हो तो शाज होती है, पूरा जवाब। ऐसी रिवायत जो ऐसा ऐसा हो, यूं हो, तो फिर एंड में उसको शाज कहते हैं। फिर शाज उस रिवायत को कहते हैं जो मोतबर मोतबर के खिलाफ हो। किसके? हमारे। सही, उसको अल्फाज सही उसके बैठना चाहिए। हाँ, एक मोतबर रावी अपने से मोतबर रावी से हट के या मुखालिफ रिवायत बयान करे तो वो रिवायत क्या होती है? शाज। और मुनकर वही जो बोले, पूरा इतना बोले वही मेरा जवाब है। हाँ देखिए, यानी अपने को सब समझता लेकिन बोलने आना चाहिए। बच्चा है, उसको भूख लगी, उसको बोलने नहीं आ रहा, तो उसको खाना मिलेगा क्या? तो बोलने आना चाहिए अपने को, बोलने आना चाहिए। हाँ छोड़ा नहीं मैंने। हाँ यानी एक ज़ईफ रावी मोतबर के बिलमुकाबिल रिवायत बयान करे, मुनकर। एक सही रावी या फिका रावी मोतबर रावी अपने से मोतबर रावी के बिलमुकाबिल रिवायत बयान करें, शाज। मोतबर ऑपोजिट ज्यादा मोतबर, शाज। गैर मोतबर ऑपोजिट मोतबर, मुनकर। ठीक है, ऐसा आलिम के सामने नहीं बोलना, लेकिन देखो ये अंग्रेजों के तरीके पे बयान कर रहे हदीसों का मामला। आगे आइए, ये आखिरी तीन चीजें हम लोग उसको खत्म कर देते हैं तो काम तमाम हो जाएगा। खत्म हो गया ना, ये आखिरी तीन है। ठीक है, कभी अभी पहला हमने देखा सनद की वजह से ज़ईफ, दूसरा हमने देखा रावी की मुखालफत की वजह से ज़ईफ, तीसरा हम देखेंगे सनद या मतन में इजाफा या तब्दीली की वजह से ज़ईफ कैसा होता है। ये तीन किस्में हैं इसमें। और हाँ, उस रावी को रावी कहा जाएगा, वो मोतबर रावी है। यानी देखिए रावी उस पर एक अलग हुक्म लग सकता है, कभी वो मुनकरुल हदीस हो सकता है, कभी सही उल हिफ्ज हो सकता है, कभी लई सभी शही उसके बारे में किसी मुहदीस ने कहा हो, यानी वो रावी ज़ईफ है। वो किस वजह से ज़ईफ है, कोई भी वजह हो सकती है, लेकिन जो रावी शाज़ का रावी है वो मोतबर है, बाकी रिवायतों में वो मोतबर है, लेकिन सिर्फ उस रिवायत में उसकी वो बात मोतबर नहीं है। क्या उस रिवायत में वो ज़ईफ है? ऐसा होता क्या आज मैं जुमा को सही और शनिचर को ज़ईफ, ऐसा होता कोई रावी? नहीं होता है, ऐसा नहीं होगा। हाँ, याददाश्त खराब हो जाए किसी दौर में तो फिर उस पर वो हुक्म लगेगा, वो अलग बात है, लेकिन वो रावी मोतबर ही है, लेकिन उस रिवायत में उसने क्या की, गलती की। तो हम उसकी रिवायत नहीं ले रहे हैं, उसको हम अभी भी लिए हुए हैं, उसको बाहर नहीं किया हमने, रिवायत को हमने रिजेक्ट किया, उसको नहीं रिजेक्ट किया। कभी ऐसा भी होता है कि रिवायत एक रावी मोतबर है, उससे ज्यादा मोतबर दूसरा है, कम मोतबर ने कुछ एक्स्ट्रा ऐसा बयान किया जो टकराता है ज्यादा मोतबर से, तो इसकी पूरी रिवायत गैर मोतबर होगी या उतना टुकड़ा? उतना टुकड़ा। यूं हुआ जैसे मेराज की रिवायत है, कई रिवायतें हैं, उसमें एक रावी शरीक, काजी शरीक या कोई और रावी है, अब उसने कुछ टुकड़े बयान किए हैं, आगे पीछे कर दिया है उसको, तो अब ऐसा करने की वजह से वो रिवायत असलन पूरा वाकई मोतबर है, लेकिन तकदीम और ताखिर जो उसमें हुई है, आगे का पीछे, पीछे का आगे, यहां का वहां वहां गड़बड़ जो रिवायत में हुई है, उस वजह से वो रिवायत क्या हो गई, शाज हो गई, यहां अख्ता है। उसके बिलमुकाबिल किस रिवायत को लिया जाएगा, जो मोतबर रावियों की, हम मिसालों में उसको इंशाल्लाह तफसील से देखेंगे। जैसे मिसाल के तौर पर एक मिसाल देता हूं आपको, सलातुल्लैल मतना मतना आम रावियों ने ये रिवायत बयान की है कि रात की नमाज दो दो रकत है, लेकिन एक रावी ने बयान की सलातुल्लैल व नहार मतना मतना, रात और दिन की नमाजें दो दो रकत है। उलमा ने कहा यहां पर ये जो टुकड़ा है नहार, ये शाज है, क्योंकि आम रवायत ने क्या नकल किया है, रात की नमाज दो दो रकत है, लेकिन ये रिवायत क्या बता रही है, रात दिन की नमाज दो दो रकत है, तो दिन का इजाफा क्या है, शाज है। समझ में आए? ऐसी कई मिसालें और भी हम दे सकते हैं, आगे हम लोग आएंगे तो देंगे इंशाल्लाह। अब अगर तो मालूम है वो रावी मोतबर ही होता है, जैसे पिछले दर्स में बाज लोगों को शुबा हो गया था कि एक रावी मुअल्लल के सिलसिले में एक रिवायत को मौकूफ बयान करे और एक उसको क्या बयान करे, मरफू, तो वो रिवायत क्या होती है, असलन अगर वो मौकूफ है तो मरफू क्या हो गई, मुअल्लल, सही है क्या, भूले और इतना हो रहा समझ में नहीं आ रहा क्या करने का। जो रिवायत एक रावी मरफू बयान करे और कोई रावी उसको क्या करे, मौकूफ बयान करे, पहले मरफू मौकूफ याद है तो आगे बढ़ता हूं मैं। अब अगर असलन वो रिवायत मौकूफ है तो मरफू क्या हो गई, ज़ईफ हो गई, यानी उसको क्या नाम देंगे हम, मुअल्लल, क्योंकि उसका बज़ाहिर देखने से ज़ौफ मालूम नहीं पड़ता है, अगर दूसरे रावियों की रिवायत देखें तो मालूम पड़ता है कि हाँ असलन ये मौकूफ है, इसने गलती से इसको क्या कर दिया है, मरफू बयान कर दिया है। तो क्या वाकई वो बात ही ज़ईफ हो जाती है या उसको मरफू बोलना गलत है? समझ में आ रही बात, वो बात तो सही है ना कि वो सहाबी की बात है और बात सही है, लेकिन नबी की बात बोलना उसको सही नहीं, क्योंकि वो किसकी बात है, सहाबी की। एक सहाबी का फतवा है, मिसाल के तौर पर कोई रावी गलती से बोल देगा कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उसको बयान किया, तो क्या गलत होगा, पूरी बात ही सिरे से गलत हो गई, फतवा ही गलत हो गया, या उसको नबी से जोड़ना गलत है? लेकिन वो बात क्या है, उस सहाबी से जुड़ी हुई है। समझ में आ रही बात, सहाबी की बात है वो, ये मानेंगे हम, लेकिन ये नहीं मानेंगे कि ये नबी की बात है, क्योंकि वहां रावी ने क्या कर दी है, गलती। कभी ज़ईफ रावी ऐसी गलती कर देता है, कभी सही रावी भी ऐसी गलती कर देता है। समझ में आया? अब कभी ऐसा होता है कि एक रावी सनद या मतन में अपनी तरफ से कुछ गलती कर देता है, इजाफा कर देता है या तब्दीली कर देता है, तब भी वो रिवायत क्या हो जाती है, ज़ईफ हो जाती है। कैसे? एक रावी मिसाल के तौर पर, अब इसको अच्छे से समझें, एक रावी है, उसने पूरी अल्लाह की नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस बयान की, जैसे मुहद्दिस दर्स दे रहा हदीस का, कह रहा हद्दतना फुलान हद्दतना कदा व कदा अन अबी हुरैरा रदियल्लाहु अन्हु कदा व कदा, पूरा बयान किया, पूरा वाकया बयान किया, और उसके बाद में कहा तभी से ऐसा होने लगा। तो अब मुहद्दिस ने क्या किया, हदीस बयान करने के बाद अपना जाती कौल भी उस पर वजाहत के तौर पर, एक्सप्लेनेशन के तौर पर जिक्र कर दिया। लेकिन एक शागिर्द उसमें बैठा हुआ था जो हदीस लिख रहा था, उसने क्या कर दिया, मुहद्दिस का जुमला भी, क्योंकि कुछ ऐसे इन्वर्टेड कुछ तो बनते नहीं उसके अंदर, पहले लिखे जाते थे ऐसे कोट्स वगैरह नहीं, और बोलने में हम फर्क कर सकते हैं नहीं, तो मुहद्दिस ने एक ही जुमले में एक के बाद एक बोलता चला गया और एक जुमला आगे और बढ़ा दिया जो वजाहत के लिए था, झूठ नहीं हो, उसने एक्सप्लेन करने के लिए बता दिया। जैसे आप भी बोलते हैं मेराज का पूरा वाकया आपने बयान किया, तो ये मेराज में ऐसा ऐसा हुआ और इसके बाद ऐसा भी हुआ है, आपने दूसरी बात उसमें जोड़ दी या अपनी तरफ से एक्सप्लेनेशन जोड़ दिया, तो वो किसका जुमला है, वो मुहद्दिस का या हदीस बताने वाले का जुमला है। लेकिन सुनने वालों में मुख्तलिफ किस्म के लोग होते हैं, कोई आदमी होता है जो बराबर समझ पाता है कि ये एंड में इन्होंने अपनी तरफ से कहा है, और कोई आदमी थोड़ा बहुत भोला भाला होता है, वो क्या करता है, वो पूरी बात को हदीस का हिस्सा समझ लेता है। क्या ऐसा हो सकता है, कभी एंड में होता है, क्या ये चीज बीच में हो सकती है, कैसे? रिवायत बयान करते वक्त में बीच में, जैसे कोई मुश्किल लफ्ज है उसका आसान माना बयान कर दे कोई मुहद्दिस, अब सवाल पैदा होता है कि जुमला नबी का है, सहाबी का है, या मुहद्दिस का है, या किसी रावी का है, तो अब क्या किया जाता है, उस रिवायत को जो उस मुहद्दिस ने या उस रावी ने बयान की है, आप सोच रहे होंगे इतनी मेहनत, अच्छा हुआ हमारे दौर में नहीं करना पड़ा, ये देखा जाता है कि ये रिवायत ऐसी आई, अब वो एक 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 रावी तो बयान नहीं कर रहा उस बात को, कई और लोग भी उसको बयान कर रहे हैं, उनकी रिवायत में वो टुकड़ा नहीं है, जो दूसरे मुहद्दिसीन ने उसको बयान किया उसमें वो है नहीं है, ये अकेला उसको बयान कर रहा है, तो ये पकड़ा जाता है कि देखो ये जो जुमला है ये इस मुहद्दिस का है। समझ में आया? जैसे एक रिवायत है इमाम के पीछे किरत करने के सिलसिले में, उसका एक जुमला आखिर में है, फन तहन नास अनिल क़िराअति खल्फ नबी इला आखिरी, कि लोग अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद जब आपने कहा कि मैं, मुझे ऐसा लगा कि तुम्हारी किरत मेरी किरत से क्या हो रही है, टकरा रही है, तो उसके बाद लोगों ने पीछे पढ़ना छोड़ दिया। ये जो टुकड़ा है, ये टुकड़ा किसका है, इमाम अज़-ज़ुहरी का है, और बाज मुहद्दिसीन ने उसको, बाज उलमा ने उसको किसका टुकड़ा समझा, किसका जुमला समझा, अबू हुरैरा का। समझ में आया कि बाज ने उसको किसका जुमला समझा, अबू हुरैरा का, और बाज ने किसका, जुहरी का। बाज रिवायत में है फकाल जुहरी, तो जुहरी ने कहा, अब किसी रावी ने बयान किया कि जुहरी का जुमला कौन सा है, जुहरी ने कहा कि फिर इसके बाद से लोग इमाम के पीछे पढ़ने से रुक गए, तो जुमला अब किसका हो गया, जोहरी का हो गया। ऐसे कई मिसालें हैं, मैं इंशाल्लाह बताऊंगा उसको। तो अब ऐसा जो एक्स्ट्रा सेंटेंस होता है, जो एक्सप्लेनेटरी होता है, वजाहती जुमला, उसको क्या कहते हैं? मुदरज। उसको क्या कहते हैं? अब आप लोगों को महसूस हो रहा होगा हदीस का मामला बहुत अलग है, इतना छन के आया है और हम दन दन उसका इनकार करते हैं। इतना इतना देखिए कितनी मेहनत इसके ऊपर हुई है बराबर। और वो एक रिवायत, इसीलिए कोई आदमी सोच सकता है इतनी सारे अलग 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 हदीसें जो है, एक ही हदीस 20-20 सनदों से आ रही, इतना सब रखने की क्या जरूरत है? एक सनद ले लो बाकी छोड़ दो। कोई आदमी हमारे जैसा होता तो यही करता ना, कौन लिखते बैठे इतनी सारा। ये मुहदीसी ने एक ही सनद से, इमाम मुस्लिम ऐसा क्यों करते हैं? अब आपको महसूस होगा जब जो आदमी मुस्लिम पढ़ा है उसको एक चीज हमेशा महसूस हुई होगी, कितना रिपीट हो रहा है ना। जिसने मुस्लिम देखी है तो वो सोचता होगा कि वही हदीस वही हदीस वही हदीस बार 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 बार, इसको तकरार कहते हैं। मुहदीसी ने इसको क्या कहते हैं? या मुकर्ररात। तो इसलिए बाज़ उलमा कहते हैं मुकर्ररात को हज़्फ करके सही मुस्लिम में 4000 या इतनी रिवायतें हैं। तो ये मुकर्ररात क्या हैं? रिपीटेड हदीसें। तो इमाम मुस्लिम क्या करते हैं? एक बाब कायम करते हैं, और असलन वो बाब जो है वो इमाम नववी के हैं, लेकिन इमाम मुस्लिम किताब उसला उसके बाद एक टॉपिक की एक हदीस लाते हैं, फिर थोड़ा भी चेंज अगर किसी रावी ने किया है एक के बाद एक के बाद एक के बाद एक उसको बयान करते चले जाते हैं। तो सारी रिवायत पढ़ने के बाद पूरी बात समझ में आती है। समझ में आ रहा है? क्योंकि एक रावी कोई बात बताता है कोई बात नहीं बताता है। अब यही जो दर्स अपना हो रहा है या कोई भी जुमा का खुतबा हो या कोई बयान हो, किसी आलिम का बयान कोई आदमी सुने, पूरा मजमा सुने, बाहर आप पूछें कि क्या बोले, तो क्या सब एग्जैक्टली शुरू से एंड तक बोलेंगे? यही आप देखें, जब कोई डेफिनेशन पूछी जाती है तो सब कैसा बोलते हैं? अपने अपने अल्फाज में अलग अलग बोलते हैं। तो वो पूरी रिवायत जब देखी जाती है तब पूरी बात समझ में आती है। तो उसको क्या कहते हैं? मुकर्ररात। ये थोड़ा बहुत सूखा फीका, कुछ लोगों को तीखा भी लगेगा ये, लेकिन ये बहुत जरूरी है, ये इल्म बहुत जरूरी है। इसके बगैर आप बहुत सारे इल्मी मामलात हल करें बहुत मुश्किल चीज है, आपको ये मालूम होना चाहिए। तो इसको क्या कहते हैं? मुकर्ररात। अब एक्स्ट्रा जुमला अगर किसी मुहदिस ने उसमें या किसी रावी ने गलती से नकल कर दिया है उसको क्या कहेंगे? मुदरज। ये गलती से दर्ज हो गया है इसलिए उसको क्या कहते हैं? मुदरज। दराजा से है ये, तो इसको लिख दिया गया। वो टुकड़ा हदीस होने के एतबार से ज़ईफ होगा, लेकिन वो मुहदिस का जुमला है इसलिए उसको ज़ईफ होने की जरूरत है? वो बात अपनी जगह है कि फलां मुहदिस ने कहा, लेकिन जब ये कहा जाए कि नबी की बात है तो क्या होगा? ये नहीं, ये साबित नहीं है, उस एतबार से वो ज़ईफ होगा। लेकिन मुहदिस या सहाबी की बात होने के एतबार से वो ज़ईफ होगा? नहीं होगा। जैसे मिसाल के तौर पर सहाबी का जुमला नबी का जुमला मान लिया गया, दर्ज ऐसा कर दिया गया, तो अब जिसने फर्क कर दिया दोनों मोतबर हुए कि नहीं हुए? सहाबी की बात भी सही साबित हुई, नबी की बात भी सही साबित हुई, सनद सही है उसकी, लेकिन सहाबी की बात नबी की बात होने के एतबार से क्या हो गई? ज़ईफ हो गई। समझ में आ रही बात? वो फी नफ्सी ही ज़ईफ है, खुद ज़ईफ है कि वो रिवायत? ये नबी की बात अगर कोई बोलता है तो ज़ईफ, सहाबी की बोलता है तो सही है। समझ में आया? ऐसा कैसा होता? होता ऐसा। दूसरी गलती मतन में या सनद में क्या होती है? एक मुहदीस या एक रावी हदीस की बातें जिनमें जोड़ी होती है आमतौर से, उनमें इधर का उधर कर दे, जिसको यहां हमारे जवान में उल्टा उल्टा कर देना, उसको उलट पलट कर देना। जैसे हदीस में क्या है कि फुला इतना छुपा के सदका करे, 7 लोग जो आज के साय में होंगे, कि उसके बाएं हाथ को भी खबर ना हो कि दाएं हाथ ने क्या खर्च किया है। सही है? सही है ना? क्योंकि अभी ये जवाल का वक्त है। बाया यानी उल्टा और दाएं यानी दाएं। तो बाएं से सदका करेगा या दाएं से? दाएं से। तो अब रावी ने उल्टा क्या कर दिया? उसमें بائیں ہاتھ اس کے دائیں ہاتھ کو بھی خبر نہ ہو کہ بائیں نے کیا صدقہ کیا, یہ صحیح ہے؟ یا بائیں ہاتھ کو خبر نہ ہو دائیں نے کیا صدقہ کیا, کون سا صحیح ہے؟ تو جس میں جوڑی ہوتی ہے بعض اوقات کیا ہو جاتا ہے, الٹا ہوتا ہے. محمد ابن اسحاق یا اسحاق ابن محمد, ایسا بھی ہو سکتا ہے نا, فلاں ابن فلاں باپ کو بیٹا, بیٹے کو باپ, ایسا کر سکتا ہے. یا فلاں نے فلاں سے روایت کی تو آگے پیچھے بھی کر سکتا ہے راوی. تو ایسی روایت جس میں آگے کا حصہ پیچھے ہو جائے, جیسے آپ صلی اللہ علیہ وسلم نے معراج کی رات مسجد اقصی میں نماز پڑھ کے آپ کا سفر ہوا یا سفر سے لوٹ کے نماز پڑھے. اب اس میں راوی نے کیا کر دیا, ایک آگے پیچھے کر دیا, لوٹ کے پڑھے ایسا کیا, ایک نے کیا کیا ہے پڑھ کے اوپر گئے. تو اس طرح کے حصے کو کیا کہا جاتا ہے, ایسی روایت کو کہتے ہیں, وہ کیا روایت ہے؟ مقلوب. طا نہیں ہے یہ طلب کا, قاف ہے, یہ قلب کا قاف ہے. قلب کیوں کہتے قلب کو؟ کبھی بولتا چلو جائیں گے نماز کو, کبھی بولتا جان دینے جائیں گے, کل سے جائیں گے. تو یہ کیا ہے؟ قلب الٹا پلٹتا رہتا ہے, ایک حالت پہ باقی نہیں رہتا, آگے پیچھے ہوتا رہتا ہے. تو ایسی روایت جو آگے پیچھے ہو جائے, اوپر نیچے ہو جائے راوی, یا بات آگے پیچھے ہو جائے, جوڑی دائیں کا بائیں, بائیں کا دائیں ہو جائے, تو یہ کیا ہو جاتی ہے؟ ایسی روایت مقلوب ہے. ایسی روایت کو مقلوب کہتے ہیں, جس میں تقدیم و تاخیر عدل بدل ہو جائے. نمبر تین, مصحف یا محرف. جیسے بعض اوقات محدثین کیا کرتے ہیں, روایت بیان کرتے ہیں اور کوئی ان سے سنتا ہے. کبھی یہ ہوتا ہے کہ محدث اپنا لکھا ہوا پورا کا پورا مواد اپنے شاگرد کو دیتا ہے, کہتا میں تم کو اس کے روایت کرنے کی اجازت دیتا ہوں. ایسا بھی ہوتا ہے, کبھی پورا سنا نہیں تو کیا وہ اسے روایت کر سکتا ہے اس کو کہ نہیں؟ اجازت دے, محدث نے اپنی پوری کتاب ہے اور اس کو اس نے چیک کیا اچھے سے, پروف ریڈنگ ہو چکی ہے اس کی, اور وہ محدث اپنے شاگرد کو کہے لو یہ میرے ہاتھ کی لکھی ہوئی کتاب ہے, یہ پوری حدیث ہے اس میں ہے, اب میری سند سے تم اس کو روایت کرو, تو کیا کر سکتا ہے وہ؟ اجازت دے رہے ہیں, اور کیا چاہیے آپ؟ تو اس طرح اگر ایسا ہو تو یہ اجازت ہوتی ہے محدث کی طرف سے. سمجھ میں آ رہی بات؟ ایسا بھی ہوتا ہے. کبھی ایسا ہوتا ہے کہ ایک راوی محدث کے درس میں بیٹھتا ہے اور لکھتے جاتا ہے, اور لکھنے میں اس زمانے میں فاؤنٹن پین تو تھے کہ نہیں تھے؟ رینولڈز اور وہ تھا کہ اس زمانے میں نہیں, پائلٹ پین یہ وہ آل پال جو بھی نہیں تھا اس زمانے میں. اس زمانے میں کیا کرنا پڑتا تھا, دوات ان کے پاس لکھنے کا لکڑی کا قلم ہوتا تھا, تراشتے تھے, ڈبویا لکھا, ڈبویا لکھا, کبھی نقطے زیادہ بھی لگ سکتے ہیں, نہیں لگنے کا جھٹکا تو سیاہی اس پہ کچھ بھی ہو سکتا ہے, یا کسی کی ہینڈ رائٹنگ بہت پیاری ہے, اگر بعض اوقات بہت عقل مند آدمی ہوتا ہے, انٹیلیجنٹ ہوتا ہے, لیکن ہینڈ رائٹنگ اس کی اچھی نہیں ہوتی, ایسا ہو سکتا ہے کہ نہیں ہو سکتا ہے؟ کبھی عمر کی وجہ سے بھی ہاتھ کسی کا کانپتا ہے, کبھی بھیڑ کی وجہ سے بازو والے نے کوہنی لگ گئی تو رے کا دال ہو گیا, ہوتا ہے ایسا. سمجھ میں آئے؟ تو اس طرح سے جو لکھنے کی غلطیاں ہوتی ہیں, اس وجہ سے بھی بعض اوقات کسی کو کسی کی کتاب ملتی ہے اور اس کتاب میں سے ہی وہ روایتیں بیان کرنا شروع کرتا ہے, تو ایسی روایت جب دوسری روایتوں سے کمپیئر کی جاتی ہے تو معلوم ہو جاتا ہے کہ اس میں غلطی تھی لکھنے میں. تو ایسی روایت کو کیا کہتے ہیں؟ مصحف یا محرف. مصحف صحیفے میں, صحیفہ مینوسکرپٹ کو کہتے ہیں, غلطی. محرف حرف لکھنے کے اعتبار سے انٹرپولیشن یا جو بھی آپ اس کو کہیں, تو اس کے اندر غلطی ہو گئی, تو ایسی روایت کو محرف یا مصحف کہتے ہیں. سمجھ میں آیا؟ کبھی لکھا ہوا صحیح ہوتا ہے لیکن پڑھنے والے کی غلطی ہوتی ہے, کیونکہ لکھنے کا انداز اس کا کچھ ہوتا ہے, کبھی لکھنے ہی میں اس نے غلطی کی ہوتی ہے. جیسے مثال کے طور پر ایک حدیث آپ کو بتاتا ہوں کہ دنیا کیسی بدل سکتی ہے ایک نقطے سے. الحبۃ السودا, فیہ شفا من کل دا الا الصام. الحبہ کے معنی کیا ہے؟ بیج. فالق الحب والنوا حب, بیج کو بولتے ہیں. الحبۃ السودا کالا, کالا بیج ہمارے جس کو کیا بولتے ہیں, کلونجی یا جو بھی ہے وہ کالا بیج. فیہ شفا, اس میں شفا ہے. من کل دا, ہر بیماری سے. الا السام, سوائے سام کے. سام السلام علیکم جو بولتے تھے یہودی, کیا ہے مطلب اس کا؟ موت. تو اس میں کالا بیج, اس میں ہر بیماری سے شفا ہے سوائے سام کے, یعنی موت کے. اب اس کو لکھنے میں گڑبڑ ہو گئی, ایک نقطہ اور لگ گیا. اب پڑھیے کیا ہے وہ. الحیۃ السودا فیہ شفا من کل داء الا السام. الحیہ کا مطلب کیا ہے؟ سانپ, کالا سانپ. اس میں شفا ہے ہر بیماری سے سوائے موت کے. سمجھ میں آیا؟ بہت بڑا نقطہ ہے یہ, ایک نقطے سے دیکھیے کیا ہو جاتا ہے. ایک نقطے سے اور ہینڈ رائٹنگ کی غلطیوں سے بھی بہت سارا فرق ہو سکتا ہے. اس کی کئی مثالیں علماء نے ذکر کی ہیں, یہ ایک مثال آئی اوپنر ہے کہ ایسی غلطی بعض اوقات راوی سے ہو جاتی ہے لکھنے میں یا کسی کے پڑھنے میں, اور اس کو روایت کرتا ہے اور روایت کیا ہوتی ہے؟ خطا ہوتی ہے. کیسے معلوم پڑتا ہے یہ غلطی ہے؟ دوسری روایتوں سے ملا کے اس کو دیکھا جاتا ہے, یا اس کا سیاق ہی اس کو ہضم نہیں کرتا ہے, اس کا بیک گراؤنڈ, اس کو حدیث کا سیاق, پس منظر ہی اس کی تردید کر رہا ہوتا ہے. تو وہ حدیث کیا ہوتی ہے؟ معلوم پڑتا ہے کہ غلطی ہے. تو ایسی روایت کو کیا کہتے ہیں؟ مصحف یا محرف. تو یہ متن میں یا سر, کبھی راوی کے بارے میں بھی ہو سکتا ہے, راوی کے بارے میں بھی اس طرح کی کوئی, جیسے مثال کے طور پر آپ دیکھیے کیا ہے یہ کیا ہے, آ رہا ہی نہیں پڑھنے کو, یہی نہیں آ رہا کیا آپ, یہ کیا ہے؟ احمد. اور یہ ایک نام ہے یا دو ہیں؟ دو نا. اب لکھنے والے نے را یا دال لکھنے میں کیا کیا, اور کسی نے ایسا لکھ دیا, تو ہر ایک کی ہینڈ رائٹنگ اس کے اپنا حق ہوتا ہے نا, پیدائشی, کچھ کیسا بھی لکھ سکتا ہے. اب اس طرح سے اکثر جو ہے کتابوں سے جو آتا ہے اس میں یہ غلطیاں ہوتی ہیں, اس لیے علماء عام طور سے اس کو پسند نہیں کرتے ہیں کہ آدمی صرف کتابوں سے علم حاصل کرے. ایسے آدمی کو صحفی کہا جاتا ہے, جو علماء سے علم حاصل نہیں کرتا ہے خالی کتابوں سے. تو ایسی غلطیاں عام طور سے ایسے لوگ کرتے ہیں کہ پرنٹنگ مسٹیک ہے تو پرنٹنگ مسٹیک پہ ہی چلتا رہے گا, وہ اس غلطی کو صحیح مان کے چلے گا. لیکن اگر علماء سے اس کا ربط ہے تو پھر علماء بتا سکتے ہیں یہاں ایسا نہیں ایسا ہے. اس لیے عام طور سے علماء ہی سے علم حاصل کرنا چاہیے. لیکن اگر کسی کے لیے وسائل نہیں ہیں, کتابیں ہیں, اور آج تو کوئی مشکل ہے, موبائل آج موجود ہے اور بہت سارے ذرائع موجود ہیں, علماء سے آدمی ربط کر سکتا ہے مشکلات میں. تو بہرحال یہ کچھ باتیں تھیں جو میں سمجھتا ہوں بہت زیادہ طویل ہو گیا ہے, لیکن آج یہ ختم کرنا تھا. یہ ہمارا اس کورس کا جو سلسلہ ہمارا ہے حدیث کے اصول, اس میں یہ آخری سے پہلے کا ایک درس ہے. اس کے بعد ہم لوگ اگلے درس میں اس کی مثالیں دیکھیں گے.